नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ। संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारिएको यो कार्यक्रम रेडियो नेपालबाट हरेक शुक्रबार बिहान 7 बजेको समाचार पछाडि सुन्न सक्नुहुनेछ। संसद गतिविधि देशका विभिन्न स्थानमा रहेका रेडियो नेपालको एफएम रिले स्टेशनका साथै हाम्रो वेबसाइट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा एकैसाथ संसारभर सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले हालै गर्नुभएको चीन भ्रमणका विषयमा तयार पारिएको एक सामग्री, संसदीय समितिहरूमा हुने छलफललाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा तयार पारिएको एक रिपोर्ट र संसदीय गतिविधि लिएर उपस्थित भएका छौं। कार्यक्रमको शुरूमा संसदीय गतिविधि। प्रतिनिधि सभामा विनियोजन विधेयक 2080 विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहेको छ। प्रतिनिधि सभाले यही असार 12 गतेसम्म विनियोजन विधेयक 2080 विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफल सक्ने कार्ययोजना सहित बैठक अगाडि बढ़ाइरहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा जेठ 32 गते यता विनियोजन विधेयक 2080 विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहेको छ।
सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरू चयनका लागि दलहरू गम्भीर बन्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा हिजो पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले समिति सभापति चयनका लागि आग्रह गर्दा पनि राजनैतिक पार्टीहरूले निर्णय दिन नसक्दा ढिलाइ भइरहेको बताउनुभयो। सभामुख घिमिरेले गत जेठ 15 गते बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा औपचारिक रूपमै दलहरूलाई समिति सभापति चयनका लागि 7 दिनको समय दिनुभएको थियो। प्रतिनिधि सभाले गत वैशाख 15 गते 10 वटा संसदीय समिति गठन गरेको थियो। सभापति निर्वाचित हुन नसक्दा संसदीय समितिका बैठकहरू ज्येष्ठ सदस्यको अध्यक्षतामा बसिरहेका छन्।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरूको स्मरण गर्दै निकट दिनहरूमा नै नेपालले नेपाल उत्तर कोरिया संसदीय मैत्री समूह निर्माण गर्ने जानकारी दिनुभयो। सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो। उहाँले सांसदहरू मार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड समेत दिनुभयो। भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा संसदले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरू निर्माण गर्दै गएको जानकारी गराउनु भएको थियो।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले पूर्वी पहाड़ी जिल्लामा बाढ़ी पहिरोले पुर्याएको क्षति आकलन गरी राहत, पुनस्थापना र पुननिर्माण कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठसँग बाढ़ी पहिरो लगायत विपदका घटनापछिको खोजी, उद्धार र राहत कार्यका विषयमा छलफल गरेको छ। समितिमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बाढ़ी पहिरो लगायत विपदका घटनापछिको खोजी, उद्धार र राहत कार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले आवश्यक पूर्व तयारी गरेका कारण विपदपछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थित रूपमा सम्बोधन गर्न सकिएको जानकारी पनि दिनुभयो। गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेठ 31 गते यता मनसुन जन्य विपदमा परि भोजपुर, नुवाकोट, सङ्खुवासभा, ताप्लेजुङ, पाँचतर, तनहु र गोर्खामा गरी 13 जनाको मृत्यु भएको छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्री र सचिवसँग छलफल गरेको छ। छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भूषालले 76 जिल्लामा लम्की स्किन रोगबाट महामारी फैलिएको जानकारी दिँदै लम्की स्किन रोग नियन्त्रणका लागि सीड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको जानकारी दिनुभयो। किसानलाई आवश्यक मल खरिदका लागि सरकारले 30 अर्ब रूपियाँ सुनिश्चित गरेको जानकारी दिँदै मन्त्री भूषालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न 3 कम्पनीले काम गरिरहेको समेत बताउनुभयो। बैठकमा सांसदहरूले मलको कालाबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मल खाद खरिदलाई सहज बनाउन नसकेको र किसानको आवश्यकतामा अनुदान दिने काम गर्न नसकेको बताउनु भएको थियो।
अबको पालोमा प्रस्तुत छ संसदीय समितिहरूमा हुने छलफललाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा तयार पारिएको एक रिपोर्ट।
संसदीय समितिहरूलाई मिनी संसद भन्ने गरिन्छ। मिनी संसद भन्ने शब्दले नै संसदीय समितिहरूको महत्वलाई समेत दर्शाउँछ। संसदीय समितिहरू जति चलायमान हुन्छन् त्यति नै समग्र सदन प्रभावकारी बनाउनेदेखि सरकारलाई जवाबदेही बनाउन उत्तिकै भूमिका खेलेको हुन्छ। संसदीय समिति र यसमा हुने छलफललाई प्रभावकारी बनाउनका लागि सक्षम र प्रभावकारी नेतृत्व चयन आवश्यक छ। यससँगै समितिको कार्यक्षेत्रका विषयमा समितिका सदस्यहरू प्रशिक्षित हुनु पनि आवश्यक रहेको बताउनुहुन्छ संघीय संसदका पूर्व सचिव सोमबहादुर थापा।
संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सफल र सक्षम नेतृत्व चयन गर्नुपर्छ। सफल र सक्षम नेतृत्व भयो भने प्रभावकारी हुन्छ भन्ने पहिलो संकेत हो। दोस्रो कुरा के हो भने समितिका सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रभित्रको विषयमा जानकारी गराउनु पर्यो, एउटा प्रशिक्षण दिनुपर्छ। उहाँहरूको योग्यता दक्षता क्षमता चाहिँ अभिवृद्धिको लागि त्यो जरुरी छ। आन्तरिक रूपमा वा बाह्य रूपमा संसद भित्रैबाट पनि दिन सकिन्छ, संसदभन्दा बाहिरबाट पनि दिन सकिन्छ, त्यो जरुरी छ। साधारण मान्य सदस्यलाई संसदीय समितिहरूको कार्यक्षेत्रका विषयहरूको बारेमा जानकारी हुँदैन धेरैलाई। झन् अहिले त धेरै नयाँ सदस्यहरू हुनुहुन्छ। संसदीय समितिहरूले आफ्नो चाहिने कार्यक्षेत्रभित्रको विषयमा पूरा अध्ययन गर्न सक्ने हिसाबले प्रशिक्षित गर्नुपर्छ। दोस्रो कुरा के हो भने उहाँहरूले पनि इन्ट्रेस्ट राख्नु पर्यो, मेरो कार्यक्षेत्रको विषयमा मेरो जिम्मेवारी के हो, मैले यो कार्य सम्पादन कसरी गर्नुपर्छ र कसरी निर्णय गर्नुपर्छ, कसरी अध्ययन गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले पहिला त्यो विषयमा चाहिँ जानकारी राख्नुपर्छ र त्यो विषयमा उहाँले अध्ययन अनुसन्धान गर्नुपर्छ। अन्तर्गतका मन्त्रालय विभाग आयोग संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि छलफल गर्ने हो। ती प्रतिवेदनका विषयहरूलाई कसरी हेर्छ, त्यसलाई हेर्ने चाहिँ नि अध्ययन गरेर त्यसमा उठाइएका समस्याहरू के हो आधारभूत कुराहरूमा चाहिँ उहाँहरूले ज्ञान राख्नुपर्छ अनि उहाँले निर्णय गर्न सक्नुहुन्छ। अर्को कुरा उहाँहरूको कार्यक्षेत्रभित्रका मन्त्रालय विभागका काम र जिम्मेवारीको बारेमा उहाँहरूले राम्रो जानकारी राख्नु, सरकारको बजेट नीति सार्वजनिक नीति योजना कार्यक्रम र खर्च र चाहिँ उपलब्धि के कसरी भएको छ भन्ने कुरा समग्रमा आफ्नो मन्त्रालयभित्र चाहिँको गतिविधिलाई उहाँले हेर्न सक्ने हुनुपर्छ। त्यो हेर्नलाई पनि र त्यो जान्नलाई पनि उहाँलाई प्रशिक्षण चाहिँ दिनै पर्छ अनि उहाँलाई साधन र स्रोत पनि सचिवालयले उपलब्ध गराउनुपर्छ। उहाँहरूले तयारी गर्नुपर्ने कृपया त अनिवार्य हो। उहाँहरू आफैले पनि त्यो बारेमा समितिको कार्यक्षेत्र काम कारवाही र समितिका जटिलताहरू के छन्, समस्याहरू के छन्, त्यसलाई चुनौतीहरूलाई कसरी समाधान गर्ने भन्ने सम्बन्धमा उहाँहरूले पनि अध्ययन गर्नु पर्यो, विश्लेषण गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, आफ्ना तीनजनाका साथीहरूसित अथवा सम्बन्धित संघ संस्था आयोगसँग बसेर छलफल गर्नु पर्यो। त्यो त जरुरी कुरा हो। पहिला माननीय सदस्यले आफ्नो इच्छा जाहेर गरेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउँछु भन्ने चाहिँ प्रतिबद्धता जनाउनै पर्छ। त्यो नभए समितिको ट्रेनिङले मात्रै केही हुँदैन।
विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने समितिहरू गम्भीर र क्रियाशील हुनुपर्छ, जसले संसदीय शासन प्रणालीलाई जनउत्तरदायी, जवाफदेही, पारदर्शी र परिणाममुखी बनाउन मद्दत गर्छ। विज्ञ विशेषज्ञहरूसँग छलफल गर्नेदेखि नागरिकहरू माझ पुगेर सुझाव संकलन, त्यसका आधारमा प्रतिवेदन तयार गर्ने र कानून तथा नीति निर्माणमा समितिहरूको महत्वपूर्ण भूमिका रहन्छ। यसका लागि समिति सचिवालयले तयारी गर्ने विषयहरूबारे सांसदहरूलाई जानकारी गराउने, स्रोत साधन उपलब्ध गराउने लगायतका काम गर्नुपर्ने हुन्छ र गरिरहेको पनि हुन्छ। विषयवस्तुमा सांसदहरूले मिहिन ढंगले छलफल गर्ने, प्रभावकारी निष्कर्षमा पुग्ने र निर्देशन दिने सन्दर्भमा समितिको भूमिका ओजपूर्ण हुनुपर्ने संघीय संसदका अर्का पूर्व सचिव मुकुन्द आचार्य बताउनुहुन्छ।
सबभन्दा पहिलो कुरा त समिति सचिवालयले होमवर्क गर्नु पर्यो, कुन विषयमा हामी छलफल गराउँदैछौँ, त्यो छलफलबाट निस्किने निचोड या चाहिँ पूर्व कल्पनाहरू गरेर त्यसका प्रस एन्ड कन्स चाहिँ सचिवालयले होमवर्क गर्नु पर्यो र आफ्नो समितिका मान्य सदस्यहरूलाई समिति सचिवालयले अहिलेको करेन्ट इस्यु के हुनसक्छ, करेन्ट इस्युमा चाहिँ प्रस एन्ड कन्स के हुनसक्छ, त्यो सम्बन्धी एउटा होमवर्क गर्ने मिटिङ हुनुभन्दा पहिला नै मान्य सदस्यहरूलाई अबको हाम्रो आगामी बैठकको कार्यसूची यो रहन सक्छ, यो रहन सक्ने बेलामा चाहिँ यी कुराहरू यसको पस एन्ड कन्स भएको छ, सरकारले योभन्दा पहिला यसो गरेको छ, बाह्य समाजमा यसबाट यस्तो प्रभाव परेको छ भन्ने सम्पूर्ण कुराको जानकारी ब्रिफ नोट जस्तो तयार गर्नुपर्छ।
संसदलाई प्रभावकारी बनाउनु, सरकार र संसदबीच सेतुको काम गर्नु र विधेयकमाथि दफावार छलफलमा आवश्यकता अनुसार विज्ञहरूसँग समेत राय सल्लाह सुझाव लिने काम समितिको रहन्छ। यो सँगै सरकारी नीति तथा काम कारवाहीहरूको अनुगमन र मूल्याङ्कन गर्ने, आवश्यक निर्देशन दिने र नीति निर्माणलाई प्रभावकारी बनाउँदै संसदको कार्यबोझ घटाउनु संसदीय समितिहरूको दायित्व पनि हो। अब प्रस्तुत छ राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसिन्हाले हालै गर्नुभएको चीन भ्रमणका विषयमा तयार पारिएको एक सामग्री।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसिन्हाले हालै भएको नेपाली संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिनुभएको छ। चीनको छेन्दु तियानफु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान मार्फत यही असार 6 गते बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुभएका अध्यक्ष तिमलसिन्हाले भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताउनुभयो। अध्यक्ष तिमलसिन्हाले चीनको स्वशासित क्षेत्र तिब्बतमा 5 पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुको साथै चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताउनुभयो।
राष्ट्रिय सभाको अध्यक्षको हैसियतमा पहिलो भ्रमण हो र खास गरी कोविड महामारी पछिको नेपालको उच्च स्तरीय दुई देश बीचमा हुने मध्ये नेपालको उच्च स्तरीय भ्रमण हो र यो भ्रमणमा चीनको स्वशासित क्षेत्र तिब्बत मा 5 पर्यटन सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो र त्यो कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो। यसकारण त्यो एक्सपोमा सम्बोधन गर्ने र त्यसको अवलोकन गर्ने र सँगै चीनको स्वशासित क्षेत्र तिब्बतको कम्युनिस्ट पार्टीको सचिवसँगको भेटवार्ता अत्यन्तै महत्वपूर्ण थियो। त्यो त्यस मानेमा यो अत्यन्तै सफल भएको छ।
चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष, चिनिया जनराजनैतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष, सांघाईको नगरपालिका सचिव, तिब्बतको स्वशासित क्षेत्रको चिनिया कम्युनिष्ट पार्टीको सचिव लगायतसँग भेटवार्ता भएको थियो। भेटघाटमा दुवै देशका उत्कृष्ट संसदीय अभ्यासका अनुभव आदान प्रदान, नयाँ प्रविधिको ज्ञानका साथै कोविडका कारण लामो समयदेखि स्थगित भएका दुई देशका सांसदको भ्रमण, संसदका कर्मचारीको क्षमता अभिवृद्धिको तालिमलाई आगामी दिनमा अगाडि बढाउने र नियमित गर्ने गरी छलफल भएको अध्यक्ष तिमलसिन्हाले जानकारी दिनुभयो।
दुई देशका संसद बीचको सहकार्यलाई अगाडि बढाउने, संसदीय अनुभवहरूको आदान प्रदान गर्ने र दुई देशका सांसदहरूको पनि भ्रमण सँगसँगै अगाडि बढाउने र आवश्यकता अनुसारको चाहिँ प्रशिक्षणहरू पनि सञ्चालन गर्ने, त्यसको साथसाथै संसद का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न, आधुनिक प्रविधिसँग उनीहरूलाई अभ्यस्त बनाउन, सेवा प्रवाह राम्रो बनाउनको लागि पनि त्यस्तो खालको भ्रमणहरू तालिमहरू अगाडि बढाउने कुरामा आगामी दिनमा हामी लाग्नुपर्छ भन्ने कुराहरू महत्वपूर्ण हिसाबले त्यहाँहरू हामीले सफल भयो र त्यसमा मतैक्य भएको छ। त्यसको ठोस मिति र तिथिको बारेमा हामीले कुनै निष्कर्ष निकालेको या निर्णय गरेको छैनौँ, तर सैद्धान्तिक रूपमा हाम्रो सहमति भएर खास कोविड महामारीको कारणले यो सबै कुराहरू रोकिएको छ, अब यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुराहरू भएको छ र अब क्रमशः हामीले छलफललाई अगाडि बढाउँदै आफ्ना आफ्ना देशका दूतावासहरू, आफ्ना नियोगहरू, परराष्ट्र मन्त्रालयबाट अनि हामीले गर्ने कुराहरूलाई अगाडि बढाउँदाखेरि छिटै नै यी कुराहरूलाई अगाडि लिएर जान सकिन्छ भन्ने हामीलाई विश्वास छ।
भ्रमणका क्रममा नेपाल र चीन बीचका द्विपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल भएको थियो। अध्यक्ष तिमलसिन्हाले कोभिड पछि बन्द भएका नाका खुलाउने र व्यापार घाटालाई कम गर्ने सन्दर्भमा नेपालबाट कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन कसरी बढीभन्दा बढी निर्यात गर्न सकिन्छ भन्ने बारेमा पनि महत्वपूर्ण छलफल भएको बताउनुभयो।
नेपाल चीन बीचका सम्बन्धलाई राम्रो बनाउन खास गरी कोविड महामारीको कारण दुई देश बीचका उत्तरी सीमा नाकाहरू धेरै बन्द छन्। अहिले 3 मात्रै खुलेका छन् र ती नाकाहरू खुलाउने, अब क्रमशः अरू नाकाहरू पनि खुलाउने, सहज बनाउने, यो बारेमा पनि हामी छलफल गर्यौँ। उहाँहरू यसमा एकदमै सकारात्मक हुनुभएको छ। त्यसको अलावा नेपालबाट चीनमा निकासी गर्ने हाम्रा धेरै वस्तुहरू कम छन्, त्यसमा खास गरी तिब्बतलाई केन्द्रित बनाएर नेपालबाट सिट्रस जातका चाहिँ अब फलफुलहरू निर्यात गर्न सकिने, त्यसको साथसाथै हस्तकलाका वस्तुहरू र घाँसलाई खास गरिकन नेपालमा घाँस कचै केही यस्ता खालका उद्योगहरू जसलाई हामीले चाहिँ तिब्बतमा निर्यात गर्न सक्छौँ त्यसलाई अब प्रशोधन गरेर र त्यो गर्दाखेरि यतातिर नेपालमा रोजगारी बढ्ने र हामीले निकासी पनि बढाउन सक्ने हुँदाखेरि तिनलाई सहजीकरण गर्नुपर्ने, भन्सारमा केही छुटहरू दिनुपर्ने कुराहरूमा चीन सरकारले तिब्बत सरकारले खास गरिकन ती कुराहरूलाई ध्यान दिनुपर्ने, यी विषयहरू पनि हामीले उठायौँ र अत्यन्तै महत्वपूर्ण यो भ्रमण त्यसको कारण पनि रह्यो। र सङ्घाईमा गएर सङ्घाईका महानगरको चाहिँ कम्युनिस्ट पार्टीको सचिव भेटवार्ता भयो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुशी र गर्वको विषय भएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउने तर्फ सबै लाग्नुपर्ने अध्यक्ष तिमिल सिन्हाले उल्लेख गर्नुभयो।
नेपालमा अहिले हामीले विदेशी मुद्रा आर्जन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र व्यापार घाटालाई कम गराउनको लागि हामीलाई एउटा महत्वपूर्ण पक्ष भनेको पर्यटन उद्योग हो। यसलाई हामीले पर्यटन उद्योगको रूपमा नेपालले लिएको छ र त्यही पर्यटन उद्योगलाई फस्टाउनको लागि अगाडि बढाउनको लागि हाम्रा दुईटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भएका छन्। तर अब ती विमानस्थलमा नियमित ढङ्गले हवाई उडान भएनन्, खास गरी अन्तर्राष्ट्रिय हवाई उडान भएनन् भने ती अन्तर्राष्ट्रिय स्तरका हवाई मार्ग अड्डाहरूको पनि उपयोगिताको बारेमा प्रश्न आउँछ, स्वाभाविक हो। किनकि विमानस्थल बनेर मात्र भएन, सञ्चालन हुनु पर्यो। अझै त्यसमा पनि पोखरा विमानस्थल हामीले लोनमा बनाएका छौँ, त्यसकारण त्यो लोन तिर्नको लागि पनि हामीलाई आमदानी बढाउनु पर्ने हुन्छ। त्यो भनेको बढी भन्दा बढी अन्तर्राष्ट्रिय विमानहरू यहाँ अवतरण गर्ने, जाने, आउने यो चाहिँ कुरा हो र त्यसको साथै ती विमान आउनु भनेको मतलब धेरैभन्दा धेरै पर्यटक आउने कुरा हो र यो एउटा ऐतिहासिक क्षण पनि हो, किनकि पहिलो विमान अवतरण र यसले अब चाहिँ यतिमै हर्ष बढाई गरेर बस्ने स्थिति भने पक्कै होइन।
चीनबाट चार्टर्ड उडान मार्फत पोखरा विमानस्थल आउनु महत्वपूर्ण शुरूआत भएको र तिब्बतबाट पनि सिधा उडान गराउने सम्बन्धमा पनि छलफल भएको बताउनुभयो। संघीय संसदका पदाधिकारी र सदस्य सहित दुईजना संसद सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ 27 गते गुन्जाओ हुँदै बेजिङ पुग्नुभएका अध्यक्ष तिमिल सिन्हा असार 6 गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्कनु भएको थियो।
हवस् त कार्यक्रम संसद गतिविधि आजलाई यति नै, कार्यक्रमबाट हामीलाई बिदा दिनुहोस्, नमस्कार।